यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अर्याल। शुरूमा प्रमुख समाचार। नेकपा माओवादी केन्द्रको 8 महाधिवेशन अन्तर्गत जारी बन्द सत्रमा राजनैतिक प्रतिवेदन र विधान मस्यौदा प्रस्तुत, भोलि समूहगत छलफल हुने। नेपाली कांग्रेसको जिल्ला अधिवेशन हुन बाँकी, 16 जिल्लामा यही पुस 27 गति अधिवेशन हुने। सूचनामा महिलाको सार्थक सहभागिताका लागि महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउनु पर्नेमा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको जोड़। सुदूरपश्चिम प्रदेशका 9 जिल्लाका विमानस्थल स्तर उन्नतिका लागि बजेट विनियोजन र भारी हिमपातका कारण अमेरिकाका विभिन्न 6 राज्यको जनजीवन प्रभावित।
भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
समाचार अब विस्तारमा। नेकपा माओवादी केन्द्रको 8 महाधिवेशन अन्तर्गत जारी बन्द सत्रमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनैतिक प्रतिवेदन र नेता देव गुरूङले विधान मस्यौदा प्रस्तुत गर्नुभएको छ। विधान मस्यौदा र राजनैतिक प्रतिवेदनमाथि छलफल गर्न माओवादी केन्द्रले विभिन्न 25 समूह बनाएको छ। ती समूहमा भोलि छलफल गरेर बुधबार समूहका तर्फबाट टोली नेताहरूले सुझाव प्रस्तुत गर्ने माओवादी केन्द्रले जनाएको छ। अध्यक्ष प्रचण्डले बन्द सत्रमा प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदनमा विभिन्न 7 शीर्षकहरूमा समग्र राजनैतिक पक्षहरू समेटिएका छन्। 21 शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षक तय गरिएको राजनैतिक प्रतिवेदनमा वर्तमान राजनैतिक परिस्थितिको समीक्षा, नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीति एवं कार्यनीति उल्लेख गरिनुका साथै समाजवादको आधार निर्माणसँग सम्बन्धित सैद्धान्तिक प्रश्नहरू समेटिएको वरिष्ठ नेता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो।
नेपालको राजनीतिक कार्यशाको सन्दर्भमा हामीले चाहिँ यो समाजवाद उन्मुख समृद्धिको बारेमा र 21 शताब्दीमा नेपाली समाजवादको मोडेल के हुन्छ भन्ने बारेमा आफ्ना केही विचारहरू दस्तावेज मार्फत प्रस्तुत गर्नुभएको छ। मुख्य चाहिँ त्यो विचारको विकास गरेपछि नै हामीले हाम्रो पार्टीलाई क्रान्तिको नेतृत्व गर्ने क्रान्तिकारी पार्टीका रूपमा विकास गर्न सक्छौँ। हाम्रो पार्टीले क्रान्तिकारी रूपान्तरण गर्न जरुरी छ। यथास्थितिवादसँग सम्बन्ध विच्छेद गरेर फड्कोकारी रूपान्तरण गर्नुपर्छ। त्यो भयो भने मात्रै हामीले वैचारिक सांस्कृतिक रूपमा पार्टीलाई अर्को ठाउँमा पुर्याउँछौँ र नेपालको समाजवादको निम्ति तत्काल समाजवाद उन्मुख सुधारको नेतृत्व र अन्तत समाजवाद निर्माणको नेतृत्व गर्न सक्छौँ। त्यसको निम्ति हामीले चाहिँ विचारको विकास र सांस्कृतिक रूपान्तरणको आवश्यकता छ भन्ने अहिलेको चुरो कुरा।
नेता देव गुरूङले प्रस्तुत गर्नुभएको विधान मस्यौदामा पार्टीलाई बहुपदीय व्यवस्थामा लैजाने गरी एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, 6 उपाध्यक्ष, 1 महासचिव, 2 उपमहासचिव, 3 सचिव र 1 कोषाध्यक्ष गरी 15 पदाधिकारी सहित 299 सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरिएको छ। महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले पार्टीभित्रका कमी कमजोरीहरूलाई सुधार गर्दै सबल पक्षहरूको अनुसरण गरिने बताउनु भएको छ। नेपाली कांग्रेसको जिल्ला अधिवेशन हुन बाँकी, 16 जिल्लाको अधिवेशन यही पुस 27 गते हुने भएको छ। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले अधिवेशन हुन बाँकी रहेका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा यही पुस 27 गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको निर्वाचन समितिद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आगामी तीनै तहको निर्वाचनमा कांग्रेसलाई संगठित बनाउन आफ्नो भूमिका रहने बताउनु भएको छ। आज विराटनगर विमानस्थलमा संचारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै नेता कोइरालाले 14 महाधिवेशनमा जे जस्तो परिणाम आए पनि आगामी दिनमा कांग्रेसलाई संगठित बनाउन आफ्नो भूमिका रहिरहने प्रश्न पार्नुभयो। उहाँले महाधिवेशनमा आएको परिणामलाई बिर्सेर महाधिवेशन प्रतिनिधिले दिएको म्याण्डेटको ताकतलाई आत्मसात गर्दै आफू अघि बढ्ने उल्लेख गर्नुभयो। सरकारले आगामी माघ 12 गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचन र आगामी स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्था र स्रोत साधनबारे सम्बन्धित निकायका पदाधिकारीहरूसँग छलफल गरेको छ। गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षतामा आज विभिन्न मन्त्रालयका मन्त्री सचिव र सुरक्षा निकायका प्रतिनिधिहरूसहितको संयुक्त बैठकमा सुरक्षा रणनीति र बन्दोबस्तीका सामानबारे सुझाव लिइएको छ। बैठकमा निष्पक्ष सुरक्षित र शान्तिपूर्ण निर्वाचनका लागि निर्वाचनमा सुरक्षा सरोकारका विषय तथा निर्वाचन सुरक्षाका लागि आवश्यक पर्ने स्रोत साधनको आकलन र व्यवस्थापन सम्बन्धी विविध विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिनुभयो। बैठकमा अर्थ, रक्षा, परराष्ट्र, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव लगायत सबै सुरक्षा निकायका प्रतिनिधिको उपस्थिति थियो। बैठकमा विभिन्न प्रस्ताव आएका र प्राप्त सुझावका आधारमा योजना बनाउने, स्रोत साधनको आकलन गर्ने, व्यवस्थापन गर्ने लगायत विषयमा पुनः छलफल गरेर अगाडि बढ्ने गृह मन्त्रालयका प्रवक्ता कोइरालाले बताउनुभयो। सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सूचनामा महिलाको सार्थक सहभागिताका लागि महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय सूचना आयोगद्वारा आज काठमाडौँमा आयोजित सूचनाको हकमा महिला सहभागिता चुनौती र अवसर विषयक विचार गोष्ठीमा मन्त्री कार्कीले बेरोजगारी र गरीबीका कारण महिलाहरू पछाडि परेको बताउनुहुँदै उनीहरूको आर्थिक सक्षमताका लागि पहल गर्नुपर्नेमा जोड़ दिनुभयो।
म त्यस्तो ठाउँबाट निर्वाचित छु जहाँ महिलाहरू सभामा आउनलाई पनि अप्ठ्यारो भन्छ। त्यो के कारणले? एउटा हाम्रो समाजको परम्परा छ, अर्को हाम्रो संस्कृति छ, शिक्षाको अभाव छ, र अर्को कुरा त्यो समाजमा गरिबी पनि छ। त्यहाँ दलित वर्ग छ, पिछडिएको वर्ग छ। यी सबै वर्गहरूलाई हामीले अगाडि बढाउने काममा अगाडि बढौं।
मन्त्री कार्कीले सबैले सहकार्य गरेर अगाडि बढेमा समस्या र विभेदहरू अन्त्य हुने बताउनुभयो। कार्यक्रममा महिला आयोगका अध्यक्ष कमला कुमारी पराजुलीले सूचना आदान प्रदानको कार्यलाई परिवारबाटै व्यवस्थित गर्नुपर्ने बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले सुलुखुम्बुमा निर्माणाधीन जलविद्युत आयोजनाको पाइप परीक्षणका क्रममा दुईजनाको निधन भएकोमा दुःख व्यक्त गर्नुभएको छ। साहस ऊर्जाले प्रवर्धन गरिरहेको 86 मेगावाट क्षमताको सुलुखुम्बु दुधकोशी जलविद्युत आयोजनामा आज पानी परीक्षणका क्रममा पाइप विस्फोट भई इन्जिनियर सुभाष राज रेग्मी र कर्मचारी अर्जुन थापाको निधन भएको हो। मन्त्री भूषालले दुईजना युवा प्राविधिकको दुखद निधनको खबरले आफूलाई अत्यन्त दुखित बनाएको बताउनु भएको छ। मन्त्री भूषालले उहाँहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजन, आफन्त तथा सहकर्मीमा समवेदना प्रकट गर्नुभएको छ। पेनस्टक पाइपको हाइड्रोलिक परीक्षणका क्रममा पाइप फुट्दा दुर्घटना भएको थियो। आयोजनामा 600 मिटरको उचाइबाट प्रति सेकेण्ड 17 घनमिटर पानी तीव्र गतिले पेनस्टक पाइपमा खस्दा त्यसभित्रको चापका कारण विस्फोट भएको प्रवर्धक कम्पनीले जनाएको छ। आज देशभर 271 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 10,886 नमूनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा 271 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै आज 225 संक्रमित संक्रमण मुक्त भएका छन्। हालसम्म 97% संक्रमित संक्रमण मुक्त भइसकेको मन्त्रालयको तथ्याङ्क छ। संक्रमणका कारण आज थप एकजनाको मृत्यु भएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 11,586 पुगेको छ। सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। हरेक दिन 280 देखि 290 सिलिण्डरसम्म अक्सिजन भर्न सकिने गरी प्लान्ट सञ्चालनमा ल्याइएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर रणजित कुमार झाले जानकारी दिनुभयो। साथै अस्पतालले यसको विकल्पमा लिक्विड प्लान्ट सञ्चालनको तयारी समेत शुरू गरेको छ। पाँच थरका उच्च पहाड़ी क्षेत्रमा हिमपात भएको छ। केही दिन अघि भएको हल्का वर्षापछि जिल्लाको याङवरक र फालेहुङ गाउँपालिकामा पर्ने उच्च पहाड़ी क्षेत्रमा हिमपात भएको हो। प्राय माघ महिनाको मध्यदेखि चैतसम्म हिमपात हुने गरेको भए पनि यस वर्ष पुष महिनाको शुरूआतमै हिमपात भएको छ। इलामको उच्च पहाड़ी क्षेत्र सन्दकपुर जौबारी लगायतका स्थानमा शनिबार बेलुकीदेखि हिमपात भएको छ। सन्दकपुर गाउँपालिकाको सन्दकपुर जौबारी र कालपोखरी र गौरीबास इलाम नगरपालिकाको पाटेनागी लगायत स्थानमा वर्षासहित हिमपात भएको छ। यसै गरी माथिल्लो मनाङ र नार्पा भूमिमा बाक्लो हिमपात भएकाले सो क्षेत्रका विद्यालयहरू वार्षिक परीक्षा हुन नपाउँदै बन्द गरिएका छन्। सिन्धुलीको दुधौली नगरपालिकामा जंगली हात्तीले दुःख दिन थालेपछि स्थानीय बासिन्दा आतंकित बनेका छन्। पछिल्लो एक सातामा जंगली हात्तीले त्यहाँका 40 भन्दा बढ़ी घरमा क्षति पुर्याएको छ भने अन्नबाली समेत नष्ट गरेको छ। सिन्धुलीबाट संवाददाता कमल सरला सुनुवारको रिपोर्ट।
यति बेला दुधौली नगरपालिका सिन्धुलीको स्थानीय बासिन्दालाई न दिनमा भोक्छ न रातमा निन्द्रा, जंगली हात्तीको त्रासले पीड़ो लिएको छ। हात्तीको डरले रातभरि जागरण बस्दा कतिपय स्थानीय बासिन्दा बिरामिने परेका छन्। दुधौली नगरपालिका सिन्धुलीकी पुष्पा धामी,
दैनिकी रूपमा चाहिँ निस्किरहेको छ कि बिहान हुने बेला चाहिँ निस्किन्छ, अनि सबै मान्छेलाई चाहिँ हात्ती निस्किने हो कि घरको भत्काइदिने हो कि होइन, अन्न चाहिँ खाइदिने हो कि न मान्छेलाई नै हानि गर्ने हो कि, डर चाहिँ सबैमा छ।
हात्तीले मानिसको ज्यानै लिने भएकोले स्थानीयवासीलाई परिवारसँगै गाँस र बाँस जोगाउने चिन्ता बढेको छ। दुधोली नगरपालिकाकै रञ्जना पौडेल,
लगातार 5-6 दिनदेखि नसुत्ने होइन आउँछ, अब त्यही त घर पनि भत्काउँछ, अन्नहरू पनि खान्छ, अनि सँगसँगै ज्यानको पनि 1 हप्तादेखि।
यता दुधोली नगरपालिका सिन्धुलीका प्रमुख घनश्याम राहुतले भने पीड़ितलाई राहत वितरण तथा हुन सक्ने सम्भावित क्षति नियन्त्रणका लागि पहल गरिरहेको बताउनुहुन्छ।
वन रक्षक टोली, हाम्रो नगरको टोली, क्षति भएको ठाउँबाट हामीले हात्तीलाई सार्दै सार्दै जंगल क्षेत्रतिर लाने काम गरिरहेका छौँ र दुधोली नगरपालिकाबाट खाद्य सामग्री पट्टिको आइटम हामीले गैर खाद्य रेट कसले गर्ने गरेर हामीले वितरण गरिरहेका छौँ। सडक बत्ती बाल्दाखेरि पनि त्यो चाहिँ बत्ती भएको पनि नआएर जंगलतिर जाने हुनाले त्यो काम पनि सुरु गरेका छौँ।
वन डिभिजन कार्यालय सिन्धुलीले पनि दुधोली नगरपालिकाको स्थानीय बासिन्दा लगायत त्यहाँका सरकारवालासँग समन्वय गरेर जंगली हात्तीले मानिसलाई पुर्याएको क्षति र हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न काम गरिरहेको छ। वन डिभिजन कार्यालय सिन्धुलीका सूचना अधिकारी संघर्ष सक्षम मिश्र,
कहाँ छ के छ त्यहाँ वरिपरिका उपभोक्ताहरूलाई जनताहरूलाई सचेत बनाउनको लागि वडासँग कोअर्डिनेसन गरेर वडाकाले त्यहाँको स्थानीय निकायसँग त्यसपछि त्यहाँको स्थानीय प्रहरीसँग आदि कहाँ पुगेको छ, मुभमेन्ट के भएको छ, यसलाई यस्तो नगरौँ या नजाउँ, यसलाई नजिस्कौँ भन्ने कामहरू भइरहेको छ।
हरेक वर्ष जंगली हात्तीले दुधोली नगरपालिकामा मानवीय तथा भौतिक क्षति गर्दै आएको छ। कमल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
पशुपतिनाथ मूल मन्दिरमा आज राति धनुर्मास पूजा गरिँदैछ। सूर्य धनुराशिमा रहेका बेला प्रत्येक वर्ष पुषमा सायद जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा गर्ने परम्परा छ। धनुर्मास पूजा गर्नुअघि आज बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातो पानीले स्नान गराइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवड़ाले जानकारी दिनुभयो। बाला चतुर्दशीदेखि नै चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातो पानीले स्नान गराउने परम्परा छ। कैलालीको टिकापुर नगरपालिकाले चालू आर्थिक वर्षमा कर्णाली नदीमा नदीजन्य पदार्थको उत्खननका लागि ठेक्का बन्द गरेको छ। कर्णाली नदीमा भइरहेको उत्खननका कारण टिकापुर जोखिममा परेको भन्दै जनस्तरबाट गुनासो आउन थालेपछि नगरपालिकाले नदीको ढुङ्गा, गिट्टी तथा बालुवाको उत्खननका लागि ठेक्का नदिएको टिकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावलले बताउनुभयो। कर्णाली नदीमा नदीजन्य पदार्थको उत्खनन जथाभावी रूपमा भइरहेको पाइएकाले राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिंचाई आयोजना नै खतरामा पर्न लागेको भन्दै गुनासो बढ्न थालेको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। हिमपातका कारण अमेरिकाका 6 राज्यको जनजीवन नराम्ररी प्रभावित भएको छ भने कतिपय स्थानमा विद्युत सेवा अवरूद्ध भएको छ। हिजोदेखि निरन्तर परेको हिमपातका कारण अमेरिकाको निभाडा, इहादो, मोन्टाना, कोलोराडो र क्यालिफोर्नियाको जनजीवन प्रभावित भएको छ। अमेरिकाको राष्ट्रिय मौसम सेवाले ती स्थानहरूमा 30 इन्चसम्म हिउँ जमेको र हिमपातका कारण त्यहाँको यातायात सेवा प्रभावित भएको जनाएको छ। हिमपातका कारण केही मानिसहरू घाइते भएका छन् भने यातायातका साधनमा क्षति पुगेको बीबीसीले उल्लेख गरेको छ। त्यसैगरी भारी हिमपातका कारण जापानमा उडान सेवा लगायत रेल र यातायात सेवा समेत प्रभावित भएको छ। जापान सरकारले देशको दक्षिणी क्षेत्रमा हिमपातका कारण विद्युतीय सेवा अवरूद्ध भएको जनाएको छ। सरकारले हिउँ पर्ने क्रम जारी रहेकाले सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। भारतमा पछिल्लो समय कोविड संक्रमितको संख्या बढ़दै गएपछि सात राज्यमा रात्रिकालीन कर्फ्यू जारी गरिएको छ। भारतका दिल्ली, उत्तर प्रदेश, महाराष्ट्र, हरियाणा, गुजरात, मध्यप्रदेश र कर्नाटकले रात्रिकालीन कर्फ्यू जारी गरेको भारतीय संचार माध्यमले जनाएका छन्। दिल्लीमा पछिल्लो दुई दिनमा मात्रै कोरोना संक्रमितको संख्यामा दुई गुणाले वृद्धि भएको छ। हिजो 290 जना संक्रमित भएकोमा आज 578 जनामा कोरोना संक्रमण भएको छ। यस्तै सरकारले नयाँ निर्देशिका जारी गर्दै सिनेमा हल, मनोरञ्जन पार्क बन्द गर्ने जनाएको छ। त्यस्तै मेट्रो तथा सार्वजनिक बसलाई सीट संख्याको आधा मात्र यात्रु बोक्न पाउने व्यवस्था गरेको छ। भ्रष्टाचारको आरोपमा सोमालियाका प्रधानमन्त्री मोहम्मद रोबेल निलम्बन हुनुभएको छ। सोमालियाका राष्ट्रपति मोहम्मद फर्माजोले आज एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री मोहम्मद रोबेललाई भ्रष्टाचारको आरोपमा निलम्बन गरेको जानकारी दिनुभएको हो। प्रधानमन्त्री रोबेलमाथि भ्रष्टाचार र सार्वजनिक सम्पत्ति दुरूपयोगमा संलग्न भएको आरोपका साथै चुनावी प्रक्रियालाई विफल बनाएको आरोप लगाइएको अन्तर्राष्ट्रिय संचार माध्यम अल जजिराले जनाएको छ। यो सँगै उपराष्ट्रपति महदी मोहम्मद गुलेदलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। अब आर्थिक समाचार।
सुदूरपश्चिमका नौवटा जिल्लाका विमानस्थलको स्तर उन्नति र पूर्वाधार निर्माणका लागि सरकारले 1,32,00,00,000 भन्दा बढ़ी रकम विनियोजन गरेको छ। कैलालीको गेटा, कञ्चनपुरको मजगाउ, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, अछामको साफे बगर र कमला बजार, बझाङ, बाजुरा, डडेलधुरा तथा डोटीको दिपायल विमानस्थलको स्तरोन्नति तथा केही विमानस्थलको सम्भाव्यता अध्ययन एवं पूर्वाधारको निर्माणको लागि बजेट विनियोजन गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। सुदूरपश्चिमका साना विमानस्थलको स्तर उन्नतिदेखि कैलालीको गेटामा रहेको विमानस्थललाई क्षेत्रीय स्तरको बनाउन 250 बिघा जमिन अधिग्रहण तथा 2,500 मिटर धावन मार्गका लागि बजेट विनियोजन गरिएको छ। प्राधिकरणले बजेट विनियोजन गरेसँगै त्यहाँका सबै विमानस्थलमा काम शुरू गरिने धनगढ़ी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताउनुभयो। राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर रामकुमार फुयालले सरकारको आमदानीको स्रोतको कमीका कारण बजेट तथा योजनाको कार्यान्वयनमा समस्या हुने गरेको बताउनु भएको छ। राष्ट्रिय योजना आयोगले सोमबार हेटौँडामा आयोजना गरेको मध्यकालीन खर्च संरचना, आयोजना बैंक र समपूरक तथा विशेष अनुदानको सफ्टवेयर सञ्चालन एवं दिगो विकास लक्ष्यको स्थानीयकरण सम्बन्धी प्रदेश स्तरीय क्षमता विकास कार्यक्रमको उद्घाटन गर्दै डाक्टर फुयालले सरकारलाई सीमित क्षेत्रबाट प्राप्त हुने कर, रेमिटेन्स र अन्य अनुमानित सहयोगबाट बजेट निर्माण गर्दा आयोजना कार्यान्वयनमा कठिनाई उत्पन्न हुने गरेको बताउनुभयो। कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव किरण राज शर्माले कर्मचारीको कमीले सरकारको योजना तथा कार्यक्रम सञ्चालन र कार्यान्वयनमा समस्या रहेको बताउँदै विकास योजनालाई तीनै तहका सरकारले विधिसम्मत तरिकाले सञ्चालन गर्नु आवश्यक भएको बताउनुभयो। साताको दोस्रो कारोबार दिन सोमबार नेपाली शेयर बजारको परिसूचक नेप्से घटेको छ। आइतबार 71 अंकले बढेको परिसूचक सोमबार 69.77 अंकले घटेर 2,521.65 बिन्दुमा झरेको छ। सोमबार 238 कम्पनीहरूका 67,760 पटकको कारोबारमा 5,60,74,39,000 रुपियाँ बराबरका 1,02,92,000 किता शेयरहरू किनबेच भएका छन्। सर्लाहीका उखु उत्पादक किसानले उखुको मूल्य निर्धारण नहुँदै धमाधम उखु काट्न थालेका छन्। सरकारले उखुको बिक्री मूल्य निर्धारण नगरेसम्म हतार गरेर किसानले उखु काट्न नहुने नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिल मुनि मैनालीले बताउनुभयो। उखु उत्पादक किसानले क्रसिङ सिजनका लागि उखुको न्यूनतम मूल्य प्रति क्विन्टल 680 हुनुपर्ने भए पनि तत्कालका लागि 640 मूल्य कायम गरेर उद्योग सञ्चालन गर्न सुझाव दिएको थियो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार।
नेपालको महिला टोलीले बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा लगातार 5 जित निकालेको छ। ढाकामा सोमबार राउण्ड रोबिनको अन्तिम खेलमा किर्गिस्तानलाई 3-0 सोझो सेटमा हराउँदै नेपालले लगातार 5 जित निकालेको हो। यस जितसँगै नेपालले शीर्ष स्थानमा रहँदै फाइनलमा स्थान बनाएको छ। नेपालले 5 खेलमा 14 अङ्क जोडेको छ। यसअघि नेपालले पहिलो खेलमा श्रीलंकालाई 3-2 सेटमा हराएको थियो। दोस्रो खेलमा नेपालले मालदिवसलाई 3-0 र तेस्रो खेलमा बंगलादेशलाई 3-0 सेटमा हराएको थियो। त्यस्तै चौथो खेलमा उज्बेकिस्तानलाई 3-0 सोझो सेटमा हराउँदै नेपाल एक खेल अगावै फाइनल पुगेको थियो। अब नेपालले उपाधिका लागि उज्बेकिस्तानसँग मंगलबार खेल्नेछ। सोमबार नै श्रीलंकालाई 3-2 सेटमा हराएर उज्बेकिस्तानले फाइनलमा स्थान पक्का गरेको हो। उज्बेकिस्तानले 5 खेलमा 11 अङ्क जोड्यो। श्रीलंका र किर्गिस्तानले तेस्रो स्थानका लागि खेल्नेछन्। शहीद स्मारक ए डिभिजन लीग फुटबलमा जाउलाखेल युथ क्लबले जित निकालेको छ। सोमबार भएको खेलमा जाउलाखेलले नवप्रवेशी सातदो बाटो युथ क्लबलाई 2-0 गोल अन्तरले हराएको हो। जाउलाखेललाई जित दिलाउन विपिन करेल र निकोल्स फोरलले एक एक गोल गरे। त्रिपुरेश्वरी दशरथ रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा जाउलाखेलले 2 गोल गरेको थियो। जितसँगै जाउलाखेलले 6 खेलमा 7 अङ्क जोडेको छ। जाउलाखेल 9 स्थानमा उक्लिएको छ। सातदो बाटोले 6 खेलमा 8 अङ्क जोडेको छ। सातदो बाटो 5 स्थानमा रहेको छ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशका पहाड़ी र तराई भागमा आंशिक बदली भई पहाड़ी भागका 1-2 स्थानमा हल्का वर्षा हुनेछ भने उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 19 डिग्री सेल्सियस, न्यूनतम 7.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 17 डिग्री सेल्सियस, न्यूनतम 5.4 डिग्री सेल्सियस। पोखराको अधिकतम 19.9 डिग्री सेल्सियस, न्यूनतम 7.5 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 21.7 डिग्री सेल्सियस, न्यूनतम 7.2 डिग्री सेल्सियस। र दिपायलको अधिकतम 23.5 डिग्री सेल्सियस, न्यूनतम 7.7 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेकपा माओवादी केन्द्रको 8 महाधिवेशन अन्तर्गत जारी बन्द सत्रमा राजनैतिक प्रतिवेदन र विधान मस्यौदा प्रस्तुत, भोलि समूहगत छलफल हुने। नेपाली कांग्रेसको जिल्ला अधिवेशन हुन बाँकी 16 जिल्लामा यही पुष 27 गति अधिवेशन हुने। सूचनामा महिलाको सार्थक सहभागिताका लागि महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउनु पर्नेमा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको जोड़। सुदूरपश्चिम प्रदेशका 9 जिल्लाका विमानस्थल स्तर उन्नतिका लागि बजेट विनियोजन। र भारी हिमपातका कारण अमेरिकाका विभिन्न 6 राज्यको जनजीवन प्रभावित। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।